नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका शहीद गोविन्द गौतमको अन्त्येष्टि राष्ट्रिय सम्मान। कैलाली र कञ्चनपुरमा भएको शव यात्रामा हजारौं सहभागी।
सरकारलाई दिएको समर्थन फिर्ता नलिन ठाकुरलाई देउबाको आग्रह। संविधान संशोधनका लागि प्रतिबद्ध रहेको देउबाको भनाई।
काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा फागु पूर्णिमा मनाइयो। प्रेम र सद्भाव राख्ने पर्वमा विकृति नआओस् भन्ने चाहना।
अलि बढी विकृति नै आउँदैछ, खाने ओर्ने त्यस्तो चाहिँ नहोस्।
इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा 15 जनाको ज्यान गयो, केही बेपत्ता खोजी चल्दै।
र क्रिकेट संघको विवाद अन्त्यका लागि नयाँ विधानमा प्रारम्भिक सहमति।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकाउमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वै पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 0556-531 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अघि उहाँको शवलाई धनगढ़ी नगर परिक्रमा गरेर डोके बजार पुनर्वास नगरपालिका हुँदै दोदा नदी किनारमा पुर्याइएको थियो। शवयात्रामा कैलाली र कञ्चनपुरका हजारौं मानिस सहभागी थिए। गौतमका बुबाले शवलाई दागबत्ती दिनुभएको थियो भने अन्त्येष्टिका बेला नेपाल प्रहरीले सलामी समेत दिएको थियो। 10 गजा क्षेत्र नजिकै कलभर्ट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले हानेको गोली लागेर गौतमको ज्यान गएको थियो। गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्नुभएको छ। समसामयिक राजनैतिक घटनाक्रमबारे छलफल गर्न बुढा नीलकण्ठ पुगेका ठाकुरलाई समर्थन फिर्ता नलिई सहमति मार्फत अघि बढ़न सभापति देउवाले आग्रह गर्नुभएको हो। मधेसी दलले स्थानीय चुनाव स्थगित गर्नुपर्ने, संविधान संशोधन पारित नभए सरकारलाई दिएको समर्थन 7 दिनभित्र स्वत फिर्ता हुने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाएपछि देउवाले सहमतिको प्रयास गर्नुभएको हो। उहाँले कांग्रेस माओवादी संविधान संशोधनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै चुनावमा भाग लिन आग्रह गर्नुभएको थियो। जवाफमा अध्यक्ष ठाकुरले आफ्ना माग पूरा नभए समर्थन फिर्ता हुने अडान दोहोर्याउनु भएको छ।
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना चुनाव हुनै नदिने चेतावनी दिनुभएको छ। सप्तरीको राजविराज पुगेका यादवले आफूहरू चुनाव विरोधी नभएको तर संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय पुनर्संरचनाको विवाद नमिलेसम्म कुनै पनि हालतमा चुनाव हुन नदिने बताउनुभयो। संघीय संसद र प्रादेशिक संसदको चुनाव नगरी स्थानीय तहको चुनाव गर्न खोजेर संघीय गणतन्त्रलाई समाप्त पार्न तथा देशलाई उल्टो दिशामा लग्न खोजिएको आरोप समेत यादवले लगाउनुभयो।
नेकपा एमाले फागुन 21 गतेदेखि शुरू गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नवलपरासी र रूपन्देहीमा सभा गरेको छ। बिहान नवलपरासीमा गरेको सभामा सभा गरेको एमाले भैरहवामा पनि आजै सभा गरेको छ। भैरहवामा भएको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव टार्न सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ। राष्ट्रलाई नै हानि पुर्याउने संविधान संशोधनको प्रस्तावलाई एमाले कुनै हालतमा पारित हुन नदिने उहाँले दोहोर्याउनुभयो। सरकार र मधेसी मोर्चा बाहिरको इशारामा चलेको भन्दै उहाँले एमालेको अभियानबाट अन्य तत्व थर्कमान भएको दावी गर्नुभयो। भारतको इशारामा चलेको मधेसी मोर्चाले मधेसका नागरिकलाई ठगेको भन्दै ओलीले अहिलेको सरकार भारतसँग डराइरहेको आरोप समेत लगाउनुभयो। उहाँले हिम्मत नहुनेहरू सरकारमा बस्नुको कुनै अर्थ नरहेको पनि बताउनुभयो। कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले माघ 7 भित्र 3 तहको चुनाव हुन नसके संविधान असफल हुने बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डाक्टर प्रकाश चन्द्र लोहनीले राप्रपा परित्याग गर्नुभएको छ। रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरेर उहाँले आजैदेखि पार्टी परित्याग गरेको घोषणा गर्नुभयो। पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका लोहनीले पार्टी अध्यक्ष कमल थापा एकलौटी ढंगले अघि बढ़ेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाउनु भएको छ।
नयाँ शक्ति नेपाल पार्टीले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई लाभकर छूट दिने सरकारको निर्णय राष्ट्रघाती भएको जनाएको छ। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विज्ञप्ति निकालेर एनसेलको कर छली र मन्त्री परिषदको यसलाई सघाउने गरी भएको निर्णयको भर्त्सना गर्नुभएको हो। सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्री परिषदबाट विदेशी लगानी रहेको दूरसंचार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गर्नु भ्रष्टाचारजन्य अपराध र निर्लज्जताको पराकाष्ठ भएको नयाँ शक्तिले जनाएको छ। एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घरखेत समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंहको राज्य संयन्त्र कर छलीमै सघाउ गरी लाग्नु भ्रष्टाचार मात्रै नभई राष्ट्रघात भएको नयाँ पार्टीको ठहर छ। यस्तै अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च गम्भीर नीतिगत अपराध भएको पनि उसले जनाएको छ।
कर्णाली करिडोरको खुलालु हुम्ला सड़क अन्तर्गत कालीकोटको जितेदेखि फुगाडसम्म 22 किलोमिटर सड़कको ट्र्याक खुलेको छ। यस सड़क खण्डमा रहेको चट्टाने भीर सेनाले फुटाएपछि फुगाडसम्म ट्र्याक खुलेको हो। सड़क शिलान्यास भएको 16 वर्षपछि सरकारले कर्णाली करिडोर खुलालु हिल्सा सड़क निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। ट्र्याक खुलेसँगै रक्कू, मेहलमुडी, मुम्रा, सिपखाना, सिउना, फुकोट र बदालकोट गाविस सड़क सञ्जालमा जोड़िएका छन्। सेनाले अहिले भने कालीकोटको लालीघाट र नानीकोटको राताडाँडामा विस्फोटको काम गरिरहेको छ। 3 वर्षभित्र खुलालु सिमीकोट सड़कको ट्र्याक खुलाइसक्ने सेनाले लक्ष्य लिएको छ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आगलागीमा परेर दुईजना बालकको ज्यान गएको छ। गैराती खाना खाएर गोठमा सुतिरहेका बेला आगलागी हुँदा अर्घाखाँची सिद्वारा गाविसका 10 वर्षका सन्दीप कुमार र 11 वर्षका विक्रम पुनको ज्यान गएको प्रहरीले जनाएको छ। हुरी बतासका कारण चुलोबाट आगो सल्किएर गोठमा आगलागी हुँदा उनीहरूको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।
पर्वतमा बाजागाजा र भोज भतेरको तामझामका साथ विवाह गर्न लागेका एक जोड़ी विवाह मण्डपबाटै पक्राउ परेका छन्। पर्वतको माझफाँट गाविस 6 पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि चिटिक्क सिंगारिएकी बेहुलीलाई प्रहरीले पक्रेको हो। आज इष्टमित्र र आफन्तजनको साथमा माझफाँट 6 स्थित घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली रहेकै बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले तत्काल उनीहरूलाई पक्रेको हो। विवाह सम्पन्न नहुँदै मिलनचोक प्रहरी चौकीबाट विवाह स्थलमा पुगेको प्रहरी टोलीले दुला दुलहीसहित बिहे गराउन खोज्ने केही इष्टमित्रलाई पनि पक्राउ गरेको छ। कुमारीले आफू हुँदाहुँदै श्रीमानले दोस्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिनु भन्नुभएको थियो। सोही आधारमा प्रहरीले पक्राउ गरी दुवै पक्षका आफन्तसहित छलफल गराउँदा दिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसा समेत रित्याएको आरोप लगाएका छन्। दिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोस्रो विवाह गरेर गएको आरोप पनि लगाएका छन्। तर कुमारीले भने आफू श्रीमानको अनुमति बिना कुनै पनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दावी गर्नुभएको छ।
बैतडीमा कुपोषित बालबालिका बिस्तारै स्वस्थ हुन थालेका छन्। शीघ्र कड़ा कुपोषणको एकीकृत व्यवस्थापन सञ्चालन भएपछि बालबालिका स्वस्थ हुन थालेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेले जानकारी दिनुभयो। बैतडीमा हरेक गाविसका हरेक घरमा गई बालबालिकाहरूको पोषणको अवस्था पत्ता लगाई निशुल्क उपचार गर्ने गरिएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिलासँगै रिपोर्टहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
उज्यालो क्विज, आजको प्रश्न,
पृथ्वीको औसत व्यास कति छ?
ए 25,745 किलोमिटर, बी 12,745 किलोमिटर।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका शहीद गोविन्द गौतमको अन्त्येष्टि, सरकारलाई दिएको समर्थन फिर्ता नलिन ठाकुरलाई देउबाको आग्रह, पर्वतमा दोस्रो विवाह गर्न खोज्ने बेउला र बेउली, मण्डपबाटै पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, मिथिलाञ्चलको धार्मिक तथा ऐतिहासिक मिथिला मध्यमिकी 15 दिने परिक्रमा जनकपुरको अन्तर्गृह परिक्रमा गरी आज सकिएको छ। औंसीका दिनदेखि जनकपुरबाट विधिवत रूपमा शुरू भएको परिक्रमा फागुन पूर्णिमा अर्थात आज बिहानै जनकपुरको अन्तर्गृह परिक्रमा गरी सकिएको हो। मिथिला बिहारीको डोला राम जानकीसँगै परिक्रमा गर्दा रोग दुःख कष्टबाट मुक्ति पाउने धार्मिक विश्वास छ। मध्यमिकी परिक्रमा धनुषा महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाउँको 90 किलोमिटर र छिमेकी देश भारतको 30 किलोमिटर गरी जम्मा 120 किलोमिटर भूभागको यात्रा गरिन्छ।
रंगहरूको पर्व फागु अर्थात होली आज काठमाडौँ उपत्यका सहित पहाड़ी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ। तराई क्षेत्रमा भने भोलि विशेष रूपमा होली मनाइन्छ। एक आपसमा रंग दलेर प्रेम र सद्भाव सहित शुभकामना साटासाट गरी फागु अर्थात होली मनाउने गरिन्छ। काठमाडौँका विभिन्न ठाउँको फागु हेरेर फर्केपछि साथी मदन पौड्याल।
बाल बालिकादेखि युवा युवती रंग दल्दै लोला हान्दै रमाए। कतिपय अभिभावक पनि केटाकेटीसँगै रमाइलो गर्दै थिए। टोल टोल रंगीन र उमङ्गमय बन्यो। पाका मानिसहरू पनि टोल छिमेकमा जम्मा भएर एक आपसमा रंग दलेर शुभकामना साटे। ललितपुरको कुसुन्तीकी जमुना आचार्य।
अनि हामी चाहिँ यसो महिला टोलका दिदी बहिनीहरू एक ठाउँ जम्मा भएर एक आपसमा खुसी बाँड्ने त्यही
काठमाडौँका हरेक चोक चोकमा फागु खेल्ने युवा युवतीको बाक्लो उपस्थिति देखिन्थ्यो। ठाउँ ठाउँमा भेला भएका युवा युवतीले रंग दल्ने र पानी भरिएका लोला छ्यापा छ्याप गरेर फागु मनाए। धेरै युवा युवती गीत संगीतको साथमा झुमे। ठमेलमा त विदेशी पर्यटक पनि फागुमा रमे। काठमाडौँमा दिनभरि जसो फागु खेल्नेहरूको चहल पहल देखिन्थ्यो। फागु मनाउनेको झुण्ड कुनै सभा सम्मेलन भन्दा कम थिएन। विभिन्न संघ संस्थाले पनि सार्वजनिक ठाउँमा विशेष कार्यक्रम नै आयोजना गरे। पहिला पहिला घरको छत र गल्ली कुरेर फोहोर पानी कुहिएका अण्डाले हान्ने गरिन्थ्यो। पछिल्ला वर्ष भने यस्ता गतिविधि घट्दै गए पनि पर्व मनाउने बहानामा युवा पुस्तामा जाँड रक्सीको प्रयोग बढ्दै गएको छ भन्नुहुन्छ ललितपुर जाउला खेलकी सरिता ढकाल।
अब होली मनाउने चलन त आफ्नो तरिका हुन्छ, तैपनि पहिलाको भन्दा अहिले चाहिँ होलीको नाममा अलि बढी विकृति नै आउँदैछ। खाने ओर्ने त्यस्तो चाहिँ नहोस्, हाम्रो यो होली भनेको चाहिँ जसरी पहिला होलिकाले जसरी विजय प्राप्त गरेर त्यसको उसमा हामीले मनाइँदै आइया थियो, त्यसले हामीले निरन्तरता दिनुपर्छ दिन चाहिँ।
फागु अर्थात होली हार्दिकता र भातृत्व साट्ने पर्व मात्रै होइन, यसको धार्मिक सांस्कृतिक र सामाजिक महत्व पनि छ। त्यसैले यो पर्वलाई थप सभ्य बनाउँदै मनाउनु पर्ने देखिन्छ।
काठमाडौँको फागुपछि अब चाहिँ बैतडीतिर लागौ। आज पहाड़ी जिल्लामा धूमधामसँग मनाइएको फागु सुदूरपश्चिममा भने छुट्टै तरिकाले मनाइन्छ। त्यसमा पनि बैतडीमा फागु अर्थात होलीको विशेष पहिचान छ। बैतडीबाट सहकर्मी इन्द्र सरा खड्काको रिपोर्ट।
होलीमा मादल खैजा खञ्जर झ्याली बाँसुरी बजाउँदै युवा युवती सड़कमा निस्कन्छन्। तालमा ताल स्वरमा स्वर मिलाउँदै गोलो घेरा बनाएर गाउँका सबै घरको आँगनमा पुग्ने गरिन्छ। रंग अबिर दलेर शुभकामना आदान प्रदान तथा नाचगान मात्र होइन, राम्र सीताको प्रेममा आधारित कथा समेत भनिन्छ। संस्कृति कर्मी वीरेन्द्र राज भट्ट।
आफ्नो गाउँ ठाउँको संस्कृतिलाई जगेर्ना गर्दै पहिलादेखि अब कृष्ण भगवानले पनि त्यो मथुरामा गोकुलमा अब कंस आफ्नो मामाको उसमा चाहिँ अब त्यो जाने करहरूलाई पनि तोड्दै दही चाहिँ आफूले खाँदै तिनीहरू त्यस्तो गर्दै अब गोपिनीहरूसँग पनि त्यो निकुञ्ज वनमा खेलेको हुँदाखेरि त्यहाँदेखि त्यो प्रचलन चलिआएको। द्वापर युगको हुँदाखेरि अघि त्यतामा रामले पनि अब जनकपुरमा अब सीताको त्यो उसलाई लिएर गरिन्छ, हिमालयमा शिवजीको वर्णन गरेर त्यो होलिकालाई चाहिँ खेलेर मनाउने प्रचलन चलिआएको।
होली सुदूरपश्चिममा पनि जिल्ला जिल्ला अनुसार फरक फरक तरिकाले खेल्ने गरिन्छ। अछाम बझाङ बाजुरा डोटीमा फरकै तरिकाले होलीमा गीत गाइन्छ भने बैतडी डडेलधुरा दार्चुलामा फरकै तरिकाले गीत गाइने गरिन्छ। अछाममा होलीमा यसरी गीत गाइन्छ। होली प्रेम र सद्भावको पर्व पनि हो। यो दिन पुरानो कटुता र दुश्मनी बिर्सेर सबैले एक आपसमा खुशी साटासाट गर्छन्। देशका अरू ठाउँमा जस्तै सुदूरपश्चिमका पहाड़ी जिल्लामा पनि आज आपसमा स्नेह र सद्भाव साटासाट गर्दै नाचगान र रमाइलोका साथ होली मनाइएको छ।
फागु मनाउन जाने क्रममा पाल्पामा स्कूटर दुर्घटना भएर एकजनाको ज्यान गएको छ। तानसेनबाट फागु मनाउँदै कसेनी सराई जाने क्रममा लु 25P3447 नम्बरको स्कूटर दुर्घटना हुँदा तानसेनका सञ्जय बोहराको ज्यान गएको प्रहरीले जनाएको छ। स्कूटरको पछाडि बसेका तानसेनकै विवेक थापा घाइते भएको र घाइतेको तानसेन अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पर्वतमा आउँदो शनिबारदेखि 3 दिनसम्म हात्तीपाईले रोग विरूद्धको औषधि खुवाउने अभियान चलाइने भएको छ। सरकारले सन् 2020 नेपालबाटै हात्तीपाईले रोग उन्मूलन गराउने लक्ष्य राखेर 7 चरणमा औषधि खुवाए पनि पर्वतमा हात्तीपाईलेका बिरामी शून्यमा झार्न नसकिएपछि 8 चरणको अभियान सञ्चालन गरेर औषधि खुवाउन लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।
जिल्ला बाल कल्याण समिति इलामले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकालाई सहयोग गरेको छ। समितिले गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनर्स्थापना तथा पुनः एकीकरण परियोजनाबाट गएको वर्षमा 101 जना बालबालिकालाई सहयोग गरिएको हो।
डडेलोबाट हुने क्षति घटाउन काभ्रे पलाञ्चोकमा पूर्व तयारी शुरू गरिएको छ। जिल्ला वन कार्यालय धुलीखेलले डडेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामुदायिक वनमा अग्निरेखाको निर्माण र पोखरी स्थापनाको काम भएको वन कार्यालयका सहायक वन अधिकृत न्युच्छेराज श्रेष्ठले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
होलीका बारेमा सुवेदी राजले ट्वीट गर्नुभएको छ।
मलाई होली एकदमै रमाइलो लाग्छ, तर साँझपख समाचारमा सुनिने दुर्घटनाको खबरले दुखी बनाउँछ, त्यसैले संयमित हौं।
पर्वती कान्छोले फेसबुकमा लेख्नु भएको छ, होली हाँसो खुसी साटासाट गर्दै मनाइने रंगहरूको पर्व हो। विगतका वर्षहरूमा जथाभावी लोला, फोहोर पानी, कुहिएको अण्डा हानेर अनि अत्यावश्यक काम पर्दा पनि सड़कमा निस्कनै नसकिने अवस्था थियो होलीमा। तर अहिले मानिसको चेतना वृद्धि र सुरक्षा निकायको काम कारवाहीले यस्ता विकृतिमा निकै कमी आएको देख्दा खुशी लाग्यो। यसरी नै चाडपर्वमा देखिएका नकारात्मक प्रभाव रोक्न सबै एकजुट बनौं।
जीपी अधिकारी ट्वीट गर्नुहुन्छ, पहाड़ र तराईमा छुट्टा छुट्टै दिन होली मनाउनु भन्दा एकै दिन मनाउन पाए कस्तो होला, यसले झनै एकता बढ्ने थियो नि, हैन र?
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको अन्त्येष्टि गरिएको खबरमा फेसबुकमा सन्तोष लुङ्गेलीले लेख्नु भएको छ, जसरी शहीद घोषणा गरेर सम्मान दिएको छ सरकारले, त्यसरी नै भारतसँग स्पष्टीकरण मागेर भारतलाई माफी मगाउन पनि सक्नुपर्छ। होइन भने सामान्य कुरामा पनि नेपालीले भारतको ज्यादती सहनुपर्ने कुरा अन्त्य हुने छैन।
अनि फेसबुकमै दीपक मानन्दर लेख्नुहुन्छ, कञ्चनपुरमा भएको घटनाको छानबिन गरी एसएसबीलाई कारवाही गर्नुपर्छ भारतले, अनि घटनाको विरोधमा नेपालमा गरिएको बन्द फिर्ता हुनुपर्छ, त्यसको साटो भारतसँग छलफल गरेर सम्बन्ध फेरि राम्रो बनाउनुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब एउटा विदेशको खबर, इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा 15 जनाको ज्यान गएको छ। राजधानी एडिस अब्बा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा अरू केही हराइरहेका बीबीसीले जनाएको छ। फोहोरकै थुप्रोमा अस्थायी घर बनाएर बसेका मजदूरहरू पहिरोमा हराइरहेका हुन्। पहिरो गएका बेला त्यहाँ झन्डै 150 मानिस थिए। त्यो ल्याण्डफिल्ड साइटमा गएको 50 वर्षदेखि फोहोर फालिँदै आएको थियो। ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट ऊर्जा निकाल्ने केन्द्र पनि बनाइरहेको छ। राजधानी एडिस अब्बाबाट निस्किएको फोहोरलाई जलाएर विद्युत उत्पादन गर्ने केन्द्र स्थापना गर्न लागि हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। विश्व क्रिकेट लीग च्याम्पियनशीपमा भोलि नेपालले केन्यासँग दोस्रो खेल खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट मैदान किर्तिपुरमा शुरू हुनेछ। पहिलो खेलमा 5 विकेटको हार बिहोरेको नेपाल भोलिको खेल पनि हारेमा सन् 2018 हुने एक दिवसीय विश्वकप छनौटमा पुग्ने सम्भावना लगभग सकिनेछ। त्यसैले नेपाललाई भोलिको खेल जित्नै पर्ने दबाव छ। नेपालका नियमित कप्तान पारस खड्का बिरामी भएका कारण भोलिको खेलमा पनि उनले खेल्ने नखेल्ने टुङ्गो छैन। 38 सहभागी लीगमा 9 खेल खेलेको नेपाल 6 अंकसहित तालिकाको 6ठौं स्थानमा छ भने समान खेलबाट 10 अंक बटुल्दै केन्या तालिकाको 5ौं स्थानमा छ। शीर्ष 4 स्थानमा रहने टोली सन् 2018 बंगलादेशमा हुने एक दिवसीय विश्वकपको छनौट खेल्न पाउनेछ।
नेपालको क्रिकेट संघ क्यानको विवाद अन्त्यका लागि विधानमा प्रारम्भिक सहमति जुटेको छ। आज भएको आईसीसी नेपाल सल्लाहकार समूहको बैठकमा क्रिकेट संघमा जिल्ला, प्रदेश र केन्द्र गरेर 3 तह बनाउने सहमति जुटेको छ। अहिले कायम रहेका जिल्ला संघलाई संक्रमणकालीन व्यवस्था गरेर त्यत्तिकै छाड्ने तयारी छ। आफूलाई निर्वाचित समिति दावी गर्ने चतुरबहादुर चन्द समूहले एक हप्तापछि आन्तरिक छलफल गरेर थप निर्णय गर्ने बताएपछि आजको बैठक सकिएको समूहका प्रवक्ता रोहित दाहालले जानकारी दिनुभयो। अब कसैले पनि पदको लोभ नगर्ने हो भने क्यानमाथि लागेको प्रतिबन्ध हट्ने उहाँले बताउनुभयो।
मनाङ मर्स्याङदी क्लबलाई हराउँदै रूपन्देही 11 दोस्रो नेपालगंज गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा रूपन्देहीले मनाङलाई 2-1 हराएको हो। सुशील लामाले 72 मिनटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा मनाङ पराजित भयो। रूपन्देही 11 लागि उत्तम गुरूङ र अमर डंगुलले गोल गरे। प्रतियोगिताको पहिलो सेमी फाइनलमा भोलि संकटा क्लब र सुदूरपश्चिम 11 बीच खेल हुनेछ।
र तेस्रो संस्करणको लुम्बिनी पीस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। होमलालले 2 घण्टा 22.5 2 घण्टा 22 मिनट 36 सेकेण्डमा म्याराथन पूरा गर्दै 1,00,000 रूपियाँ नगद पुरस्कार पाए। कुदानबाट शुरू भएको म्याराथन तिलौराकोट दोहोनी हुँदै मायादेवी बगैंचामा पुगेर सकिएको थियो। सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की दोस्रो र आर्मीकै खगेन्द्र भाट तेस्रो भए। दोस्रो हुने पार्कीले 75,000 रूपियाँ र तेस्रो हुने भाटले 50,000 रूपियाँ नगद पुरस्कार पाएका छन्। यस्तै हाफ म्याराथनको उपाधि भने टंक पुनले जितेका छन्। नेपाल आर्मीका रामजी बस्नेत दोस्रो र आर्मीकै टीकाराज कटवाल तेस्रो भए। हाफ म्याराथनका विजेताले 50,000, उपविजेताले 35 र तेस्रो हुनेले 25,000 रूपियाँ नगद पुरस्कार पाएका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका शहीद गोविन्द गौतमको अन्त्येष्टि राष्ट्रिय सम्मान। कैलाली र कञ्चनपुरमा भएको शवयात्रामा हजारौं सहभागी।
सरकारलाई दिएको समर्थन फिर्ता नलिन ठाकुरलाई देउबाको आग्रह। संविधान संशोधनका लागि प्रतिबद्ध रहेको देउबाको भनाई।
काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा फागु पूर्णिमा मनाइयो, तराई मधेसमा भने भोलि मनाइने।
इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा 15 जनाको ज्यान गयो, केही बेपत्ता खोजी चल्दै।
र क्रिकेट संघको विवाद अन्त्यका लागि नयाँ विधानमा प्रारम्भिक सहमति।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।